الحمد لله الحمد لله الذي هدانا لهذا وما كنا لنهتدي لولا أن هدانا الله أشهد أن لا إله إلا الله وحده لا شريك له وأشهد أن سيدنا وشفيعنا ومولانا محمدا عبده ورسوله صلوات الله تبارك وتعالى عليه وعلى آله وأصحابه وذرياته وأهل بيته وأهل طاعته وبارك وسلم تسليما كثيرا. أما بعد، فأعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. إذ يريكهم الله في منامك قليلا ولو أراكهم كثيرا لفشلتم ولتنازعتم في الأمر ولكن الله سلم إنه عليم بذات الصدور. وقال تعالى: وإذ يريكموهم إذ التقيتم في أعينكم قليلا ويقللكم في أعينهم ليقضي الله أمرا كان مفعولا وإلى الله ترجع الأمور. صدق الله مولانا العظيم. غزوہ بدر کے متعلق باتیں ہم سن رہے ہیں. حضرت نبی کریم صلی اللہ علیہ وسلم نے مکہ کے قریشی دشمنوں کی جاسوسی کے لیے ایک جماعت بھیجی. اس میں حضرت علی بن ابو طالب، حضرت زبیر بن عوام، حضرت سعد بن ابی وقاص رضی اللہ تعالی عنہ تھے. ان لوگوں نے دو نوجوان دیکھے بدر میں، جو مکہ کے قریشی لشکر کے لیے پانی لینے آئے تھے. حضرت علی اور ان کے ساتھیوں نے ان دونوں کو پکڑ لیا اور نبی کریم صلی اللہ علیہ وسلم کے پاس لے کر کے آئے. آپ صلی اللہ علیہ وسلم نماز پڑھ رہے تھے. انہوں نے وہ دونوں کی پوچھ پرچھ چالو کی. دونوں نے کہا کہ ہم قریش کے پانی بھرنے والے ہیں، قریشیوں نے ہم کو پانی بھرنے کے لیے بھیجا ہے. صحابہ کو لگا کہ یہ صحیح نہیں بول رہے ہیں، اس لیے کچھ ان کے ساتھ سختی کی. تب انہوں نے کہا کہ ہم ابو سفیان کے آدمی ہیں. نبی کریم صلی اللہ علیہ وسلم جب نماز سے فارغ ہوئے تو آپ صحابہ پر ناراض ہوئے، فرمایا کہ پہلے ان دونوں نے سچ بولا تھا कि हम तो पानी भरने का काम करते हैं, तो तुमने उनके साथ सख्ती की, पिटाई की। जब उन्होंने झूठ बोला कि हम अबू सुफियान के आदमी हैं, तो तुमने उनको छोड़ दिया। हजरत नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने हजरत अली को इसके ऊपर तंबीह की। हुजूर नाराज हुए। इससे हमें एक बहुत बड़ी बात सीखने को मिली कि बहुत सी मर्तबा हम अपनी मतलब का जवाब, अपनी मतलब की बात किसी से लेने की कोशिश करते हैं, हालांकि सच्चाई कुछ और होती है। हमें सच्चाई सुननी चाहिए, सच्चाई माननी चाहिए। हमारे मतलब की, हमारे गरज की बात जबरदस्ती किसी से बुलवानी नहीं चाहिए। बाज़ मरतबा सच्चाई कुछ और होती है, लेकिन हमारे जुल्म की वजह से, हमारे मारने पीटने की वजह से, हमारे सख्ती करने की वजह से सामने वाला झूठ झूठ हमारे मतलब की बात बोल देता है। नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने उन नौजवानों को पूछा कि ज़रा कुरैशियों की खबर दो। कहा वो तो ये पहाड़ के टीले के पीछे आ गए हैं। कहा कितने हैं? कहा बहुत ज़्यादा है। कहा कितने ऊँट ज़बा करके खाते हैं? तो कहा कभी 9 कभी 10। तो नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि 9-10 ऊँट उनके लिए खाने में काटे जाते हैं। उसका मीनिंग ये हुआ कि ये 900 से 1000 आदमी होंगे। फिर दुश्मनों के सरदारों के नाम उन्होंने बतलाए, तो नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया हाजिही मक्का قد القت اليكم افلاز كبي دها। ये मक्का है, उन्होंने अपने दिल के टुकड़े तुम्हारे सामने डाल दिए हैं। बड़े बड़े ये लीडर लोग आज मैदान के अंदर आए हैं। हजरत नबी करीम सल्लल्लाहु अलैहि वसल्लम सुबह के अंदर मैदान की तरफ निकले, अल्लाह से दुआ मांगी, अल्लाहुम्मा हाजिही कुरैश, ए अल्लाह ये मक्का के कुरैशी जालिम लोग, कद अकबलत बिखुयलाइहा व फखरिहा तुहादुक व तुकद्दिबु रसूलका। बड़े फखर और तकब्बुर और घमंड में आए हैं। अल्लाह ये लोग आपके साथ और जंग करने आए हैं और आपके नबी को झूठा कहते हैं। अल्लाहुम्मा फनसरकल्लदी वअतनी, अल्लाहुम्मा अइनहुमुल गदात, अल्लाह आप मदद कीजिए और कल मैदान में इनको ख़त्म कर दीजिए। उसके बाद नबी करीम सल्लल्लाहु अलैहि वसल्लम मैदान में निकले। बदर का पूरा मैदान बरकती है, इसलिए कि नबी पाक सल्लल्लाहु अलैहि वसल्लम उस मैदान में चले हैं। मैदान में हुजूर तशरीफ ले गए और मुबारक हाथ से हुजूर ने लड़ाई से पहले ही इशारा दिया कि आइंदा कल इंशाअल्लाह फुला मक्का का काफिर यहाँ पर कत्ल होके गिरेगा। इस तरह मक्का के कुरैशी काफिरों जालिमों का नाम ले करके जगह हुजूर ने बतलाई। गोया अल्लाह गैब की खबर उस वक्त नबी पाक सल्लल्लाहु अलैहि वसल्लम को बतला रहे थे। उस वक्त की कुछ गैब की बातें अल्लाह ने नबी पाक सल्लल्लाहु अलैहि वसल्लम को बतलाई। हुजूर ने फरमाया हादा मसरअ फुलानिन غدن انشاءاللہ، کل یہ ابو جہل کی جگہ ہوگی، یہ اس کی جگہ ہوگی، یہ اس کی جگہ ہوگی۔ حضرت عمر رضی اللہ تعالیٰ عنہ فرماتے ہیں، اس اللہ پاک کی قسم جس نے حضور کو سچا نبی بنا کر بھیجا، جب دوسرے دن لڑائی پوری ہوئی تو ہم نے میدان میں جا کے دیکھا تو ہمارے حضور نے جس جگہ پر جس کافر کے لیے کہا تھا اس جگہ پر ہی اس کی لاش پڑی ہوئی تھی۔ حضور نے جو پہلے سے بتلا دیا کہ یہاں یہ قریشی ظالم، یہ مکہ کا کافر قتل ہو کے گرے گا، اسی جگہ کے اوپر اس کی لاش پڑی ہوئی تھی۔ یہ نبی کریم صلی اللہ علیہ وسلم کا کھلم کھلا معجزہ ہے، اللہ نے حضور کو بتلا دیا۔ نبی پاک صلی اللہ علیہ وسلم نے 17 رمضان جمعہ کی رات، صبح کے اندر بدر کی لڑائی ہے، رات بھر اللہ کے سامنے رونے میں گزاری۔ حضور نے ایک خواب دیکھا اس رات میں، رو رہے تھے، عبادت کر رہے تھے، سجدہ کر رہے تھے، اس میں تھوڑی دیر کے لیے آنکھ لگی ہوگی، تو حضور نے ایک عجیب خواب دیکھا۔ اس خواب میں نبی پاک صلی اللہ علیہ وسلم نے مکہ کے کافروں کا لشکر دیکھا خواب میں، تو ایسا قدرتی کہ بہت تھوڑے سے مکہ کے کافر نظر آئے حضور کو خواب میں، کہ یہ بہت تھوڑے ہیں، یہ بھی اللہ کی شان تھی۔ اب حضور نے جب بیدار ہوئے تو صحابہ کو اپنا خواب سنایا کہ ارے میں نے ایسا خواب دیکھا ہے کہ مکہ کے جو قریشی کافر ہے وہ تو بہت تھوڑے ہیں اور بہت چھوٹا سا ان کا لشکر ہے۔ سبحان اللہ، جب یہ خواب صحابہ نے سنا تو ان کی ہمت بڑھ گئی، ڈر ختم ہو گیا اور مکہ کے ظالموں سے لڑنے کے لیے صحابہ تیار ہو گئے۔ اگر خواب میں پورا لشکر اگر مکہ والوں کا نظر آتا، 1000 یا 1000 سے زیادہ کا، تو پہلا نقصان یہ ہوتا کہ صحابہ گھبرا جاتے، دوسرا نقصان ہوتا ہمت ہار جاتے، تیسرا نقصان سستی دکھاتے، چوتھا نقصان بحث شروع ہو جاتی جنگ کرے کہ نہ کرے، اس طرح کے خطرات لگے ہوئے تھے۔ اللہ تعالیٰ نے اپنی شان بتلائی کہ نبی کریم صلی اللہ علیہ وسلم نے خواب میں دیکھا کہ مکہ والے تو بہت تھوڑے ہیں، اسی لیے صحابہ جم گئے، بہادری بڑھ گئی اور ان کی ہمت کا ذریعہ بنی۔ پھر ہوا یہ کہ جب بالکل لڑائی شروع ہو رہی ہے، یہ اللہ کی عجیب عجیب شان بدر میں ہو رہی ہے، کہ رات میں خواب میں حضور کو مکہ والوں کا لشکر چھوٹا دکھا، پھر صبح میں جب جنگ کا وقت آیا، ادھر مکہ کے ظالم آ گئے، ادھر مدینہ سے صحابہ کرام آ گئے، اب جاگتے میں آمنے سامنے اللہ کی قدرت یہ ہوئی کہ مکہ والے صحابہ کو دیکھتے تھے تو ان کو صحابہ بہت تھوڑے دکھتے تھے، اور صحابہ مکہ والوں کو دیکھتے تھے تو ان کو مکہ کے ظالم تھوڑے سے دکھتے تھے۔ یہ عجیب اللہ کی شان کہ مسلمان صحابہ تو حقیقت میں 313 تھے، بہت تھوڑے تھے، لیکن پھر بھی مکہ والوں کو کم دکھے، اور مکہ والوں کا لشکر اتنا بڑا تھا لیکن صحابہ ان کو دیکھتے تو نظر آیا کہ بہت کم ہے، تو بہت تھوڑے سے ہیں۔ عجیب شان حضرت عبداللہ ابن مسعود رضی اللہ تعالیٰ عنہ جہاں پر تھے وہ ان کا بازو والا ساتھی دونوں بات کر رہے ہیں کہ کتنے ہوں گے یہ مکہ کے کافر, تو پڑوسی کہہ رہا ہے 70 ہوں گے. تو حضرت عبداللہ ابن مسعود کہنے لگے کہ نہیں 100 دکھ رہے ہیں. اب سوچو کہ 1000 کا لشکر کافروں کا اور صحابہ کو دکھے کہ 70 ہے 100 ہے, یہ اللہ کا ایک کرشمہ تھا. وَيُقَلِّلُكُمْ فِي أَعْيُنِهِمْ, عجیب اللہ تعالیٰ کی شان. اب مکہ والے بھی میدان پر جمے اور ادھر صحابہ بھی جم گئے, اور اسی وقت اللہ کے یہاں سے 1000 فرشتوں کا لشکر آیا, 1000 فرشتے آئے. قد کان لکم آیت فی فئتین التقطا, فئت تقاتل فی سبیل اللہ واخرى کافرا یروہم مثلیہم رأی العین واللہ یؤید بنصره من یشاء ان فی ذلک لعبرۃ لأولی الابصار. 1000 فرشتوں کا لشکر آیا. اب کافر جو مسلمانوں کو دیکھنے لگے تو ان کو ایسا لگا کہ یہ تو ڈبل ہے, 2 ہیں. عجیب بات ہو گئی, عجیب شان ہو گئی کہ ایک دم ڈبل نظر آنے لگے, جس کی وجہ سے ان کافروں کی ہمت ٹوٹ گئی. جب انہوں نے صحابہ کو ڈبل دیکھا تو اس کی وجہ سے ان کی ہمت ٹوٹ گئی, حوصلے ٹوٹنے لگے. تو انہوں نے عمیر نام کے ایک آدمی کو اور ابو سلمہ کو مسلمانوں کی طاقت دیکھنے کے لیے بھیجا. یہ آئے اور مسلمانوں کے لشکر میں چکر لگایا اور پھر کافروں کے لشکر میں گئے, اور مکہ کا لیڈر ابو جہل اور اس کی پوری فوج اس کو جا کر کے کہا, اللہ کی قسم یہ مدینے والوں کے پاس, مسلمانوں کے پاس کوئی طاقت نہیں ہے, کوئی ہتھیار نہیں ہے, گھوڑے سوار بھی نہیں ہے, یعنی کچھ تیاری نہیں ہے. لیکن اتنی بات ہے کہ ان لوگوں نے گھر واپس جانے کا ارادہ نہیں کیا ہے. یہ لوگ جم کے میدان میں لڑیں گے اور اپنی جان لگائیں گے, ایسی ہمت یہ لوگ دکھا رہے ہیں. ابو جہل نے جب یہ بات دوسرے لوگوں نے بھی سنی تو مکہ کے کافروں کے اندر کچھ لوگ ایسے تھے جنہوں نے کہا کہ بھائی اب لڑنے جیسا نہیں ہے, اپنے چپ چاپ مکہ واپس چلے جاوے. لیکن ابو جہل بہت گھمنڈ میں تھا, غصے میں تھا. اس نے یہ سوچا کہ آج تو لڑائی ہونی چاہیے, مقابلہ ہونا ہی چاہیے. ہر طرح لوگوں نے اس کو سمجھایا لیکن اس نے بالکل مانا نہیں, اور مقابلے کی ضد پکڑ لی اس نے. یہ بھی اللہ کی طرف سے تھا, چونکہ اس لڑائی کے اندر اس کی موت تھی اللہ کے یہاں فیصلے میں. تو لوگ اس کو سمجھا رہے لیکن وہ سمجھنے کے لیے بالکل تیار نہیں ہوا. اس نے کہا کہ نہیں, مقابلہ تو ہوگا ہی ہوگا اور ہم واپس نہیں جائیں گے. حضرت حکیم ابن حزام رضی اللہ تعالیٰ عنہ وہ اس کے بعد غزوہ بدر کے بعد مسلمان ہوئے ہیں. کہتے تھے لا والذی نجانی من یوم بدر, کہ اس اللہ کی قسم جس نے مجھے بدر کی لڑائی کے وقت پر بچا لیا. پوری ان لوگوں نے تیاری کی. عتبہ نام کا ایک کافر سردار وہ ان کو سمجھا رہا ہے, اے قریشیو محمد صلی اللہ علیہ وسلم سے لڑائی مت کرو, واپس مکہ چلے جاؤ. اللہ کی قسم اگر تم ان کو مارو گے تو کس کو مارو گے؟ اس لیے کہ مدینہ سے جو آئے ہیں وہ بھی مہاجرین ہیں, مکہ کے لوگ ہیں, ان سے تمہاری رشتہ داریاں ہیں. کوئی تمہارے ماموں کا لڑکا, کوئی تمہارے چچا کا لڑکا, کوئی تمہارا رشتہ دار. چونکہ مکہ سے جو صحابہ مدینہ گئے تھے وہ سب کی رشتہ داری مکہ میں تھی, اور ادھر بھی رشتہ دار, ادھر بھی رشتہ دار, دونوں طرف. تو کہا کہ رشتہ داروں کو تم مارو گے, چلو واپس چلو, میری بات مانو اور محمد صلی اللہ علیہ وسلم کو چھوڑ دو. اگر دوسرے عرب لوگ آ کر ان کو مار دے وے تو تمہیں تو لڑائی کے بغیر خوشی ملے گی, اور اگر کچھ اور بات ہوئی تو آگے کی بات آگے. اور وہ عتبہ ایک لال رنگ کے اونٹ کے اوپر سوار تھے. نبی کریم صلی اللہ علیہ وسلم نے فرمایا, اِن یکن عند احد من القوم خیر فہو عند صاحب الجمل الاحمر اِن یطیعوہ یرشدو. یہ عتبہ اس کے پاس بھلائی ہے جو لال اونٹ پر بیٹھا ہے, اگر اس کی بات مکہ والوں نے مان لی تو یہ بھلائی میں رہیں گے. لیکن مکہ کے سرداروں میں ابو جہل بالکل ماننے کے لیے تیار نہیں تھا. اس نے دیکھا کہ لوگ اب مدینہ والوں سے, نبی پاک صلی اللہ علیہ وسلم سے صلح کی کوشش کر رہے ہیں, تو اس نے عمر ابن حضرمی کو کھڑا کیا. اس کا ایک پرانا بھائی کے قتل کا بدلہ لینا باقی تھا, تو اس نے اس کو چڑھایا اور مکہ والوں کے لشکر کے بیچ میں وہ کھڑا ہوا اور اپنی سرین کی طرف سے کپڑا ہٹایا اور زور سے چلایا, وَعَمْرَہ وَعَمْرَہ, میرا بھائی عمر قتل کیا گیا تھا, اس کا بدلہ لینا باقی ہے, مدد کرو, بدلہ لو. یہ کہہ کر کے اس نے لڑائی بھڑکائی. یہ شیطان کی شرارت. شیطان ہمیشہ یہ کوشش کرتا ہے کہ لڑائی ٹھنڈی نہیں ہونے دے وے, لڑائی کو بھڑکاوے. وہ کسی نے کسی انسان کے ذریعے ایسی بات بلواتا ہے کہ لڑائی گرم رہے, لڑائی ٹھنڈی نہیں ہوئے. ایسے شیطان لوگوں سے اللہ ہی حفاظت میں رکھے. جب کبھی بھی ہوا دو آدمی میں جھگڑا, دو خاندان میں جھگڑا, دو جماعت میں جھگڑا, تو کچھ نہ کچھ ایک دو شیطان ایسے ہوتے سب صلح کے لیے تیار, سب میل ملاپ کے لیے تیار, سب محبت کے لیے تیار, لیکن ایک دو شیطانی ایجنٹ ایسے ہوتے ہیں جو ایسی بات بولتے ہیں کہ وہ صلح ہونے ہی نہیں دیتے. اللہ ہمیں ایسے شیطانی ایجنٹ بننے سے حفاظت میں رکھے. حضرت نبی پاک صلی اللہ علیہ وسلم نے بہترین انداز میں نماز کی صف کی طرح صحابہ کو میدان میں جنگ کے لیے کھڑا کیا. عرب میں کبھی کسی نے ایسی ترتیب نہیں دیکھی تھی. جو نبی پاک صلی اللہ علیہ وسلم نے اپنائی گویا کہ اللہ نے اس لائن سے بھی اپنے نبی کو بڑا اونچا درجہ عطا فرمایا تھا. اسی طریقے کی طرف قرآن میں اشارہ ہے, ان اللہ یحب الذین یقاتلون فی سبیلہ صفاً کأنہم بنیان مرصوص. نماز کی صف کی طرح سارے لوگ جو ہے صف میں کھڑے ہو گئے. एक जमात मुहाजिरीन की, उनका झंडा हज़रत अली रदी अल्लाह अनु के हाथ में, दूसरी जमात अंसारियों की, उनका झंडा हज़रत साद इब्ने माज रदी अल्लाह ताला अनु के हाथ के अंदर, पूरी तैयारी हुई। अब जब सफ लगाई गई मैदान में तो सबको सीधी लाइन में खड़ा करना, तो सबको सीधी लाइन में खड़ा करने के लिए खुद नबी पाक सल्लल्लाहु अलैहि वसल्लम ने मेहनत की। हुजूर तो नमाज की सफ़े भी ठीक करवाते थे, और आज बदर के अंदर भी हुजूर ने जो हजरात मैदान में लड़ने के लिए आए थे उनकी सफ़े हुजूर ने ठीक कराई। हाथ में हुजूर के एक तीर था पर के बगैर का, उसको लेकर के हुजूर सब सीधी कराने के लिए निकले। इस दरमियान सीवाद इब्ने गजिया रदी अल्लाहु ताला नो सहाबी है, बनू अदी बिन नज्जार के हलीफ है, उनके पास हुजूर पास हुए। हुजूर सब सीधी करा रहे थे तो वो जरा आगे खड़े थे सबकी लाइन से, तो हुजूर ने उनको फरमाया इस्तविया सवाद, सवाद सीधे बराबर खड़े रहो, लाइन में खड़े रहो। और हुजूर ने तीर उनके पेट के ऊपर रखा सीधा करने के लिए। जब हुजूर ने अपने हाथ से तीर उनके पेट पे रखा तो सवाद कहने लगे ए अल्लाह के रसूल, आपने मुझे तकलीफ पहुंचाई, आपने तीर रखा मुझे तकलीफ हुई, हालांकि अल्लाह ने आपको इंसाफ के लिए भेजा है, मुझे बदला दो, आपने तकलीफ पहुंचाई। सुभान अल्लाह, जैसे वो सहाबी ने कहा कि आपके तीर रखने से मुझे तकलीफ पहुंची, मुझे बदला दो, तो नबी पाक सल्लल्लाहु अलैहि वसल्लम ने फौरन अपने पेट पर से कपड़ा उठाया और कपड़ा उठा के फरमाया लो बदला ले लो। क्या बदला लेना है, ले लो बदला, फौरन हुजूर ने फरमाया। तो वो तो फौरन हुजूर के पेट मुबारक से चिमट गए, भेंट पड़े हुजूर को और हुजूर के पेट मुबारक पर बोसा दिया उन्होंने। फिर नबी पाक सल्लल्लाहु अलैहि वसल्लम ने पूछा मा हमलका ला हादा या सवाद, सवाद ऐसा तुमने क्यों किया, बताओ सच सच बताओ। तो उसने कहा, उन्होंने कहा साहबी ने कि मैदान में आए हैं, हो सकता है जिंदगी की आखिरी घड़ी होवे, शहीद हो जावे, तो मैंने ये सोचा कि अभी लड़ाई शुरू हो, शहीद हो जाऊं, जिंदगी की आखिरी घड़ी होवे, तो कहा दुनिया से जाते जाते आपके बदन को छू करके जाओ, आपके बदन मुबारक को बोसा दे के जाओ, आपके बदन को हाथ लगा करके जाओ, इसलिए मैंने ऐसा कहा था। बाकी तकलीफ कोई हकीकत में पहुंची नहीं थी, वो तो हुजूर को बोसा देने के लिए, चूमने के लिए, हुजूर के बदन मुबारक को हाथ लगाने के लिए उन्होंने ऐसी बात कही। जब ऐसी बात कही तो नबी पाक सल्लल्लाहु अलैहि वसल्लम बहुत खुश हुए और उनके लिए अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ने भलाई की दुआ फरमाई। लेकिन हमको बहुत बड़ा सबक मिल गया कि पहला सबक ये मिला कि हमें किसी को तकलीफ नहीं पहुंचानी चाहिए, और अगर तकलीफ पहुंच जाए तो फौरन माफी मांग लेनी चाहिए। वो कहवे के बदला लेना, भाई बदला ले लो, दुनिया में बदला देना आसान है, दुनिया में बदला नहीं दिया तो आखिरत का बदला बहुत मुश्किल, बहुत खतरनाक और बहुत भारी होगा। ये नबी पाक सल्लल्लाहु अलैहि वसल्लम की मुबारक जिंदगी का बहुत बड़ा सबक है कि किसी को तकलीफ नहीं देनी, और तकलीफ पहुंच जाए तो माफी मांगनी, बदला चुका देना। अल्लाह ये सिफात हमारी जिंदगी में पैदा फरमाए। आज तो हम लोगों के बड़े बड़े हक अदा नहीं करते, बड़े बड़े हक अदा नहीं करते, लोगों के पैसे चुकाने हैं वो नहीं चुकाते, किसी की जमीन मकान घर दुकान लिया वो नहीं देते, ये बड़े बड़े हक है वो नहीं चुकाते। नबी पाक सल्लल्लाहु अलैहि वसल्लम ने तो वो सहाबी खाली तीर रखा हुजूर ने, उस पर कहा कि हुजूर मुझे तकलीफ हुई थी, हुजूर ने कपड़ा फौरन खोल दिया, लो क्या बदला लेना है, ले लो बदला मुझसे। अल्लाहु अकबर। उसके बाद नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने सहाबा को हिम्मत दिलाने के लिए कुछ फजीलत की बातें फरमाई। या अय्युहन नबी हर्रिदिल मुमिनीना अलल किताल, हुजूर पाक सल्लल्लाहु अलैहि वसल्लम ने सहाबा को कहा, वल्लदी नफ्सु मुहम्मदिन बियदी, उस अल्लाह की कसम जिसके कब्जे में मोहम्मद की जान है सल्लल्लाहु अलैहि वसल्लम, ला युकातिलुहुमुल यौम रजुलन रजुलन फयुक्तलु साबिरन मुतसिबा मुकबिलन गैर मुदबिर इल्ला अदखलहुल्लाहुल जन्ना। बढ़ो आगे बढ़ो, ये मक्का के जालिमों के सामने आगे बढ़ो, अल्लाह ताला जन्नत देंगे जो भी शहीद हो जाएगा, जो भी काम आ जाएगा। इस तरह हुजूर ने सहाबा को हौसला बढ़ाने वाली बात बदर के मैदान में फरमाई और उसके बाद दुआ मांगी, अय्युहन नास ला ततमन्नउ लिकाउ अल अदू, ए लोगो दुश्मन के साथ लड़ने की तमन्ना मत करो, वसलुल्लाह अल आफिया, अल्लाह से आफियत मांगो कि सब ठीक ठाक रहे, लड़ना झगड़ना न पड़े, सब ठीक ठाक रहे, ऐसी दुआ करो। फइजा लकी तुमुहुम फसबिरो, लेकिन आमना सामना हो जाए तो फिर जम जाओ, वालमु अन्नल जन्नत तहत जिलाली सुयूब सुम्म काल, अल्लाहुम्मा मुंजिल किताब व मुजरी सहाब व हाजिम अहजाब इहजिमहुम मंसुरना अलैहिम। ये बड़ी जबरदस्त दुआ है नबी पाक सल्लल्लाहु अलैहि वसल्लम ने बद्र के मैदान में मांगी, ए अल्लाह कुरान को उतारने वाले अल्लाह, बादलों को चलाने वाले अल्लाह, बड़े बड़े लश्करों को हराने वाले अल्लाह, हमारे ये जो दुश्मन है मक्का के जालिम कुरैशी काफिर, ए अल्लाह उनको हरा दीजिए और उनके मुकाबले में हमारी मदद फरमाइए। ये दुआ नबी पाक सल्लल्लाहु अलैहि वसल्लम ने अल्लाह की बारगाह में मांगी और ये भी फरमाया, कुमु इला जन्ना अर्दुहस समावातु वल अर्द, खड़े हो जाओ जन्नत की तरफ जिसकी चौड़ाई जमीन आसमान के बराबर है। कितनी बड़ी बात, सातों आसमान सातों जमीन मिला दो तो कितनी चौड़ाई हो जाएगी, कितनी पौड़ाई हो जाएगी, हम विचार भी नहीं सकते, सोच भी नहीं सकते कि सात जमीन सात आसमान को मिलाओ तो कितनी पौड़ाई हो जावे, कितनी चौड़ाई हो जाए। का जन्नत इतनी चौड़ी और पौड़ी है तो फिर लंबाई कितनी ज्यादा होगी, जनरली लंबाई ज्यादा होती है। तो फरमाए कि फिर अंदाजा लगाओ जन्नत कितनी लंबी होगी। बहरहाल नबी पाक सल्लल्लाहु अलैहि वसल्लम ने बद्र के मैदान में सहाबा के हौसले बढ़ाए और आप सल्लल्लाहु अलैहि वसल्लम ने अल्लाह की बारगाह के अंदर दुआ फरमाई। हकीकत यही है कि बद्र की सबसे बड़ी ताकत दुआ। नबी पाक सल्लल्लाहु अलैहि वसल्लम ने रात भर दुआ मांगी, मैदान में आके दुआ मांगी और अल्लाह से मदद मांगी। अल्लाह हमें भी पूरे इखलास के साथ गिर गिरा कर अल्लाह की बारगाह में दुआ की, अल्लाह हमें तौफीक अता फरमाए। الحمد لله رب العالمين سبحان الله وبحمده سبحان الله العظيم اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد صلاة تنجينا بها من جميع الأهوال والآفات وتقضي لنا بها جميع الحاجات وتطهرنا بها من جميع السيئات وترفعنا بها عندك على الدرجات وتبلغنا بها أقصى الغايات من جميع الخيرات في الحياة وبعد الممات إنك على كل شيء قدير. جزا الله عنا سيدنا محمدا صلى الله عليه وسلم بما هو آله. يا ذا الجلال والإكرام، يا ذا الجلال والإكرام، يا ذا الجلال والإكرام، يا أرحم الراحمين، يا أرحم الراحمين، يا أرحم الراحمين. وإلهكم إله واحد، لا إله إلا هو الرحمن الرحيم. اللهم اغفر أمة سيدنا محمد صلى الله عليه وسلم. اللهم ارحم أمة سيدنا محمد صلى الله عليه وسلم. اللهم تجاوز عن أمة سيدنا محمد صلى الله عليه وسلم. اللهم صل شان أمة سيدنا محمد صلى الله عليه وسلم. اللهم انصر أمة سيدنا محمد صلى الله عليه وسلم. اللهم اجبر أمة سيدنا محمد صلى الله عليه وسلم. اللهم استر أمة سيدنا محمد صلى الله عليه وسلم. ربنا آتنا في الدنيا حسنة وفي الآخرة حسنة وقنا عذاب النار. اے اللہ ہمارے گناہوں کو معاف فرما، اے اللہ ہمارے گناہوں کو معاف فرما، اے اللہ ہمارے گناہوں کو معاف فرما، اے اللہ پوری دنیا کے ایمان والوں پر رحم فرما. حضرت نبی کریم صلی اللہ علیہ وسلم کا امتی پورے عالم میں جہاں کہیں پر بھی ہے، اس کی اور اس کی قیامت تک آنے والی آل اولاد نسلوں کے ایمان، اسلام، دین، جان، مال، عزت، آبرو، عصمت کی حفاظت فرماؤ، اپنے کرم سے حفاظت فرماؤ، اپنے فضل سے حفاظت فرماؤ. اے اللہ جو اجڑ گئے، اجاڑ دیے گئے، ان کی مدد فرما. کھانا، کپڑے، دوا، زندگی کی تمام ضروریات خزانے غیب سے عطا فرما. بیماروں کو شفا عطا فرما. مقروضوں کا قرض ادا کروا دیجئے. ہر ایک کو حلال برکت والی وسیع روزی عطا فرمائیے. امن و امان، سلامتی، عافیت عطا فرمائیے. جن کے گھر میں جوان بیٹے بیٹیاں ہیں، ان سب کے لیے مناسب رشتے عطا فرماؤ، پسندیدہ چاہت والے رشتے عطا فرماؤ. اے اللہ ہماری عمر میں، علم میں، عزت میں، تقوی میں برکت عطا فرماؤ. زندگی میں بار بار مکہ مدینہ کی حاضری عطا فرماؤ. ہمارے جو بھائی بیمار ہیں ان کو شفا عطا فرماؤ، تندرستی عطا فرماؤ، عافیت عطا فرماؤ، صحت عطا فرماؤ، عمر میں برکت عطا فرماؤ. جو دنیا سے چلے گئے ان کی مغفرت فرماؤ. ہم سب کی جائز مرادیں پوری فرماؤ. الجھنوں کو دور فرماؤ. جنہوں نے دعاؤں کے لیے کہا، لکھا یا جو ہم سے تمنا رکھتے، ان سب کی جائز مرادیں پوری فرماؤ. الجھنوں کو دور فرماؤ. پیارے آقا حضرت محمد الرسول اللہ صلی اللہ علیہ وسلم نے جتنی خیر بلائیاں مانگی بتلائی، اے اللہ ہمیں اور پوری امت کو عطا فرماؤ. نبی کریم صلی اللہ علیہ وسلم نے جن شرور سے پناہ چاہی، اے اللہ ہماری اور پوری امت کی حفاظت فرماؤ. اللہم صلی وسلم وبارک وانعم علی سیدنا محمد وعلی آلہ وصحبہ وعلی من تبعہم بإحسان الی یوم الدین. اللہم آمین، اللہم آمین، اللہم آمین. سبحان ربک رب العزت عما یصفون وسلام علی المرسلین والحمد للہ رب العالمین.